ऐसे मौकों पर करना क्या चाहिए?
इंसान बसा औकात जाति सह के भी मुस्कुरा ले, बसा औकात कसूर 100% दूसरे का हो लेकिन उसको अपने पे ले ले, मेरी वजह से ऐसा हुआ, कोई बात नहीं, छोड़े, जाने दे, माफ कर दे। तो एक वक्त आएगा कि दिल जीत लेंगे आप, लेकिन सेहत के लिए कड़वी दवा खाना जरूरी होता है। सिर्फ चीख चिल्ला कर, सिर्फ शोर मचा कर, सिर्फ रूठ कर, सिर्फ घर छोड़ के हुकूक नहीं मिला करते। जो इज्जत देते हैं उनको इज्जत मिलती है, जो दूसरों की कदर करते हैं उनकी कदरदानी होती है, जो कुर्बानी करते हैं वो पाते हैं। अज़दवाजी जिंदगी में भी जो अपनी अना तोड़ दे, जो खुद को ख़त्म कर दे, फिर वहाँ बहार आती है। और सबसे बड़ी बात यह कि रब तो देख रहा है ना, सब ज्यादतियों को, कतरे कतरे को लिख रहा है, कहाँ क्या हुआ, किसके साथ क्या बरता गया, क्या बीता। यानी जब किसी का हक देने को दिल ना भी चाह रहा हो, बसा औकात ऐसा भी होता है ना कि मर्द मारपीट भी लेते हैं और बदतमीजी बद अखलाकी भी कर लेते हैं, फिर उसके बाद कहते हैं हमारा हक दो, अब किसका दिल चाहे कोई हक देने को। तो ऐसे में इंसान अगर ये यकीन रखता हो ना कि मेरा रब मेरे अमल को भी देख रहा है और दूसरे को भी देख रहा है, तो ऐसे लोग आंसू बहा के भी दूसरों को खुश करना जानते हैं, और ऐसी कुर्बानियां रंग लाती हैं। एक दिन आता है कि इंसान अपना मकाम बना लेता है, अपनी जगह पैदा कर लेता है, लेकिन जल्दबाजी, जज्बातियत आइंदा जिंदगी के लिए बड़े बड़े मसाइल खड़े कर देती है।
ये नहीं कहा कि फौरन ही तलाक के झटके से अलग हो जाओ या लड़की रूठ कर वालदैन के घर चली जाए, क्योंकि एक घर का टूटना बहुत बड़े फसाद का पेशखैमा हो जाता है। इसीलिए कहा इस बीमारी की भी इस्लाह कैसे करो, इन तुहसिनो एहसान करो, यानी शोहर तवज्जो नहीं देता, तुम तवज्जो दो, तुम उसे हक दो, तुम उसे अपनी तरफ माइल करने की कोशिश करो। यानी इसमें तो उसे नूह का इशारा किसकी तरफ है, फिर औरत की तरफ। और ये काम बड़ा मुश्किल होता है कि यकतरफा तौर पर इंसान किसी को तवज्जो दे जहाँ से इंसान को कुछ भी ना मिल रहा हो, और सिर्फ अल्लाह से डरते हुए इंसान अपने नफ्स, अपने दिल, अपनी मर्जी, अपने ख्वाहिशात, हर चीज़ के खिलाफ जाकर दूसरे को मना ले, दूसरे को उसका हक दे दे। और इसमें शोहर के तमाम हुकूक मुराद हैं। तो जो भी ऐसा करेगा अल्लाह ताला को खूब खबर है कि ज्यादती कौन कर रहा है। बसा औकात आप देखें कि शोहर घर नहीं आते, शोहर बहुत बहुत जुल्म करते हैं हमारे माशरे के अंदर। ये एक ऐसा इशू है कि जिस पर आज हमारा माशरा जल रहा है, घर घर में परेशानी है। एक बुनियादी वजह यह भी है कि शोहर मसलन बेरोजगार होते हैं तो वो भी घर वालों के हुकूक अदा नहीं करते, बेरोजगारी भी इसकी वजह है, करप्शन भी इसकी वजह है। फिर माशरे के अंदर जो हमारी फहाशी फैली हुई है, औरतों और मर्दों का इकट्ठा होना मुख्तलिफ जगहों पर, अल्लाह की हदूद को पामाल करना, उससे भी ये चीज़ें बहुत ज़्यादा सामने आ रही हैं। और नतीजा क्या हो रहा है, हमें जो आखिरी हल बताया गया हमने पहले नंबर पर इस्तेमाल करना शुरू कर दिया, घर तोड़ दिया जाए। तो यहाँ जब मैं आयत पढ़ती तो मुझे यूँ लगता कि जैसे गिरती हुई दीवार को अल्लाह ताला थाम रहे कि नहीं रोक लो, रोक लो, रोक लो, टूटने मत दो। फला जनाह अलैहिमा अन युस्लिहा बैनहुमा वस्सुल्हु खैर व अहदरतिल अनफुसुश शह, कि नफ्सों के अंदर खुदगर्जी है, इंसान खुदगर्ज चीज है, हर एक सिर्फ अपना फायदा सोचता है। औरत की तरफ से तंगदिली क्या है कि वो शौहर के तो हुकूक पूरे ना करे लेकिन शौहर से डिमांड करे कि उसके सारे हुकूक वो पूरे करता रहे। और शौहर की तरफ से तंग दिली क्या है कि अगर कोई औरत मर्द के दिल से उतर जाने के बावजूद उससे कटना नहीं चाहती, उसके साथ रहना चाहती है, तो वो उसे जबरदस्ती काट कर फेंक दे। तो दोनों को समझा, फला जुनाह अलैहिमा अन युस्लिहा बैनहुमा, तो युस्लिहा बैनहुमा किस तरह हो सकता है कि औरत अपने कुछ हुकूक से दस्तबरदार हो जाए और शौहर उस औरत की जिम्मेदारी कबूल किए रहे जिसकी तरफ से उसको कोई फायदा बजाहिर नहीं पहुंच रहा। अच्छा, बसा औकात शौहर इसलिए भी बेरुखी कर सकते हैं कि उन्हें बीवी से शिकायत है कि बीवी ये नहीं करती, बीवी वो नहीं करती, अच्छा लिबास नहीं पहनती, या वो उसका हक पूरी तरह खुशी से नहीं देती, या कोई ऐसी शिकायत होती है शौहर को भी हो सकती है, क्योंकि जब घर आता है वो मूड ऑफ करके बैठ जाती, बात करती है तो बदअखलाकी से करती, जो पीछे आ गया वल्लाती तखाफून निशूजा होना, تو وہاں کیا کہا کہ فائزوہن، انہیں سمجھاؤ، اور یہاں پھر وَإِن تُحْسِنُوا، اگر وہ بد اخلاق ہے، بد زبان ہے، تم احسان کرو، وَتَتَّقُوا، اور اللہ سے ڈرو، تو اس طرح کیا ہوگا، اصلاح کی ایک شکل پیدا ہو جائے گی. فَإِنَّ اللَّهَ كَانَ بِمَا تَعْمَلُونَ خَبِيرًا. اور اگر شوہر کے اعراض کی وجہ کیا ہے، دوسری بیوی، فرمایا وَلَن تَسْتَطِيعُوا أَن تَعْدِلُوا بَيْنَ النِّسَاءِ، عورتوں کو بھی بتایا جا رہا ہے کہ یہ ممکن نہیں کہ سب کے درمیان پوری طرح عدل کیا جا سکے، عدل ممکن نہیں. کیوں؟ اس لیے کہ مادی چیزوں میں تو عدل ہو سکتا ہے، لیکن جذبات کے معاملے میں عدل ہو نہیں سکتا. آپ کسی شخص کو جبرن چاہ نہیں سکتے، یا جس کو چاہتے ہیں جبرن اپنے دل سے نکال نہیں سکتے، جبکہ وہ معاملہ گھر کے اندر ہو. ایک غیر شخص ہے، کہیں دور پار ہے، تو اس کو تو انسان اگنور کر سکتا ہے، بھلا سکتا ہے، لیکن ایک شخص جو آپ کے گھر کے اندر ہے، تو اس کے ساتھ تو یہ آپ نہیں کر سکتے. تو پھر فرمایا کہ کیا کرو، ولو ورثتم، اگرچہ تم چاہو بھی تو نہیں کر سکتے. اللہ تعالیٰ چونکہ انسان کا پیدا کرنے والا، انسان کی نفسیات کو خوب سمجھتا ہے، تو پھر کیا کرو، فلا تمیلو کل المیل، پوری طرح ایک طرف مت جھک جاؤ، یعنی اپنے رویے سے ایک بیوی کی طرف مائل مت ہو جاؤ. میل کا مطلب کیا، پیچھے آپ پڑ چکے نا، مڑ جانا، جھک جانا، یعنی ساری توجہ ایک ہی طرف نہ کر لو. فتح ضرورہ کل معلقہ، کہ دوسری بیچاری بالکل لٹکتی ہی رہ جائے. لٹکتی ہوئی سے تشبیہ کیوں دی گئی، کہ وہ لوگوں کی نظر میں شوہر والی ہے، اور شوہر کے سامنے اس کی کوئی حیثیت نہیں، کہ اس کا کوئی ٹھکانہ نہیں. پھر فرمایا وَإِن تُصْلِحُوا وَتَتَّقُوا، پھر حل کیا ہے، تُصْلِحُوا وَتَتَّقُوا، پہلے کہا تُحْسِنُوا وَتَتَّقُوا، دوسری دفعہ فرمایا تُصْلِحُوا وَتَتَّقُوا، تقویٰ دونوں جگہ آ رہا ہے. فَإِنَّ اللَّهَ كَانَ غَفُورًا رَّحِيمًا، اللہ تعالیٰ بھی بخشنے والا مہربان ہے. تو اسے حق دو، جو مادی چیزیں ہیں بظاہر جہاں جہاں دے سکتے ہو وہ دو، دل سے اگر نہیں بھی کر پا رہا تو بھی جہاں تک کر سکتا ہے وہ تو کرے. اب اس میں کیا ہے، مثلا نان نفقہ ہے، یا رات گزارنا ہے، یا جو باری کی تقسیم ہے وہ تو کرو، باقی جو جذبات ہیں وہ الگ بات ہے، لیکن جو بظاہر تقسیم کی بات ہے وہ تو کرنا ہوگا.
تو فرمایا ایسے نہیں کسی بیوی کو چھوڑنا کہ اس کا حق ہی نہ دو، وہ تمہاری بیوی تو کہلائے لیکن وہ اس گھر میں کوئی اختیاری نہ رکھتی ہو، اس گھر سے اس کی ضروریات ہی پوری نہ ہوتی ہوں، اس گھر میں اس کی کوئی عزت اور وقار ہی نہ ہو، یہ بات درست نہ ہوگی. اور اس کے بارے میں بہت سخت حدیث آتی ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا من کانت له امرأتان فمال الى احداهما جاء یوم القیامة واحد شقیه ساقط، جس شخص کی دو بیویاں ہیں پھر وہ ان دونوں میں سے ایک کی طرف جھک جائے اور دوسری کو بھول جائے، اس کے حقوق کی ادا نہ کرے، اس کو پوچھے ہی نہ، اس کی طرف جائے ہی نہ، تو قیامت کے دن وہ اس حال میں آئے گا کہ اس کا آدھا دھڑ گر چکا ہوگا. تو اگر آدھا دھڑ ہی نہ ہو انسان کا، یا ٹانگ ہی نہ ہو، یا یوں آدھا ہٹ جائے، جیسے ایک فالج زدہ ہوتا ہے نا، انسان پیرالائز ہو جاتا ہے ایک سائڈ اس کی، نہ وہ ہاتھ ہلا سکتا نہ ٹانگ ہلا سکتا، بالکل بے حس. فرمایا کہ اگر تم ایک بیوی کے ساتھ بے حسی کا سلوک کرو گے تو قیامت کے دن ایسے آؤ گے کہ بس آدھا ہی دھڑ ہوگا، ایک طرح سے پیرالائزڈ ہوگے، یا یہ کہ وہ کٹ کے ہی گر چکا ہوگا، ٹنڈ منڈ ہوگے.
تو معلقہ کا مطلب کیا ہے، کہ نہ وہ سہاگن ہے، نہ بیوہ ہے، نہ متعلقہ ہے، نہ وہ شوہر والی نظر آتی ہے، اور نہ ہی بغیر شوہر کے کہ کہیں اور شادی کر لے، یعنی اس شوہر کے ساتھ بھی نہیں ہے اور اس سے آزاد بھی نہیں ہے، بلکہ بیچ میں لٹکی ہوئی ہے. بالکل ایسے ہی ہے کہ جیسے کوئی کام آپ کا انکمپلیٹ ہوتا تو آپ کیا کہتے ہیں، میں بیچ میں لٹکا ہوں. مثلا آپ کو جانا ہے کسی دوسرے ملک، تو اس میں کیا ہوتا ہے، کسی دوسرے ملک جانا ہے آپ کو، آپ کو فلائٹ نہیں مل رہی، اب آپ نہ وہاں جا پا رہے ہیں اور نہ یہاں کوئی کام شروع کر رہے ہیں، تو آپ کیا ہو گئے، بیچ میں لٹک گئے، کہ آپ کی زندگی ضائع ہو رہی ہے، وقت ضائع ہو رہا ہے. تو یہ ایک طرح سے ایک انتظار کسی کیفیت ہے، کہ نہ حالات ادھر سدھر رہے ہیں نہ کچھ اور ٹھکانہ بن رہا ہے، ایک پریشان کن صورت حال ہے. تو یہ شوہر کو کہا جا رہا ہے کہ اسے لٹکا کے مت رکھو، یا تو طلاق دے کے الگ کر دو، اور یا اس کے حقوق پورے کر کے اسے اچھی طرح بساؤ.
بہت سے لوگ کہتے ہیں نا، مردوں کو دو شادیاں کرنے کی کیوں اجازت ہے، ایک سے زیادہ شادیاں کرنے کی کیوں اجازت ہے، ان کی تو بڑی موجیں ہیں. لیکن یاد رکھیں کہ جو شخص ایک سے دوسری شادی کرتا ہے نا، اس کی سب موجیں ختم ہو جاتی ہیں، دنیا میں اگر بظاہر موج نظر بھی آتی ہے تو آخرت کے اعتبار سے سخت پکڑ کا اندیشہ بھی ہے، کیونکہ اس پل کو پار کرنا انتہائی مشکل کام ہے۔ بسا اوقات ایک بیوی کے تقاضے پورے کرنا مشکل ہوتا ہے، اس کی ضروریات، اس کے بچوں کو دیکھنا، تو دو سے تو ذمہ داری دگنی ہو گئی، تو جان آسان کہاں ہوئی اور پھنس گئی۔ تو اللہ نے عورت کو اگر نہیں اجازت دی تو بڑا سکھ ہے اس میں۔ سوچے، ایک شوہر کو خوش کرنا آسان نہیں، کہاں اگر دو یا چار شوہر ہوتے تو کس کس کی مانی جاتی۔ یہ ہنسنے کی بات نہیں، یہ تو رونے کی بات ہے اس کانسیپٹ پہ، کیونکہ بہت سی عورتیں یہ اعتراض کرتی ہیں، یہ تو ظلم ہے، جینڈر ڈسکریمنیشن ہے، مردوں کے لیے تو چار شادیاں ہیں اور عورتوں کو تو بس باندھ کے قید کر کے رکھ دیا گیا ہے۔ اسی قید میں آزادی ہے، اسی قید میں بھلائی اور خیر خواہی ہے۔ اگر پریکٹیکلی یہ رکاوٹ نہ ہوتی، اوروں کو روک کے نہ رکھا جاتا اور آزادی دے دی جاتی، تو عورت کا کیما ہو جاتا۔
آخری حل، وَإِن يَتَفَرَّقَا، اگر دونوں کی راہیں الگ ہو جائیں، جدا ہو جائیں، یعنی شوہر طلاق دے دے یا یہ خلا لے لے، یعنی جب وہ عورت دیکھے کہ شوہر میرے حقوق پورے نہیں کر رہا تو پھر کیا کرے، وہ خلا لے لے۔ بس ڈرے نا، یغن اللہ کل من ساعتہ، غنی کر دے گا اللہ ہر ایک کو اپنی وسعت سے، یعنی اللہ تعالیٰ اس مرد کے لیے بھی کوئی اور بیوی کا انتظام کر دے گا، اس کا گھر بسانے کے لیے کوئی اور عورت لے آئے گا، اور اس عورت کو کوئی اور شوہر دے دے گا۔ یا وسعت سے مراد یہاں مال ہے، کہ اللہ تعالیٰ ہر ایک کو اپنے فضل سے رزق دے دے گا۔ پھر ایسی حالت میں اکٹھے مت رہو کہ جہاں تم حدود اللہ کو پامال کر رہے ہو۔ آپ کو معلوم ہے خلا کی جو گنجائش ہے وہ کس صورت میں ہے؟ سورۃ البقرہ کی وہ آیت یاد ہے آپ کو، اِن یخافا اللہ یقیما حدود اللہ۔ یہ خلا کب ہو سکتی ہے؟ جب حدود اللہ کے پامال ہونے کا اندیشہ ہو۔ آپ دیکھیں کہ کچھ لوگوں کو دیکھتے ہی انسان کا ان کو مارنے کا دل جاتا ہے، ایسا ہوتا ہے نا۔ شوہر بیچارے بعض اوقات شاید بیوی کی کسی عادت یا کسی چیز سے مجبور ہوتے ہیں کہ مارنے لگتے ہیں، تو اس صورت میں عورت کو مار کھاتے نہیں رہنا چاہیے، اگر وہ کھا سکتی ہے تو کھا لے، لیکن اگر وہ نہ کھانا چاہے، یہ اپنا ہاتھ روک نہیں سکتا اس کو دیکھ کے، اور وہ اپنا آپ بچا نہیں سکتی۔ فَإِنْ خِفْتُمْ أَلَّا يُقِيمَا حُدُودَ اللَّهِ فَلَا جُنَاحَ عَلَيْهِمَا فِيمَا افْتَدَتْ بِهِ۔ اچھا، یہ حدود اللہ کی بات اس لیے بھی آئی کہ پھر اگر شوہر اور بیوی بظاہر ایک بونڈ میں ہیں، لیکن شوہر کہیں اور تعلق رکھے ہوئے، بیوی کہیں اور رکھے ہوئے، تو یہ بھی کیا کر رہے ہیں؟ حدود اللہ کو پامال کر رہے ہیں۔ وَمَن يَتَعَدَّ حُدُودَ اللَّهِ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ، اور جو اللہ کی حدود توڑیں گے یہی لوگ دراصل ظالم ہیں۔
جس انسان کے اندر تقویٰ ہوتا ہے، خدا کا خوف ہوتا ہے، وہ سوچ کے بولتا ہے، ڈرتے ہوئے معاملہ کرتا ہے۔ عورتوں کے بارے میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے کیا فرمایا؟ رفقاً بالقواریر، آئینے ہیں آئینے، دھیان سے ہاتھ لگانا، کرسٹل ہیں، ہینڈل ود کیئر، جو سٹکر لگا ہوتا ہے نا، فرجائل ہیں، جی، ہینڈل ود کیئر۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے تو نہایت خوبصورت تعلیم دی، اگر کوئی عمل نہ کرے کہ ان آئینوں آبگینوں کو ہاتھ لگاتے ہوئے احتیاط کرنا۔ آپ دیکھیں نا کہ شیشے کا گلاس آپ اٹھاتے ہیں احتیاط سے، رکھتے ہیں احتیاط سے، دھوتے ہیں احتیاط سے، ہر جگہ احتیاط برتتے ہیں، کہیں اٹھا کے لے جاتے ہیں احتیاط سے، شیشے کی تو ہر جگہ کیئر کی جاتی نا، اس پہ داغ جلدی لگتا ہے، اس کی چمک جلدی ماند ہوتی ہے، اس کے ٹوٹ پھوٹ کا اندیشہ زیادہ ہوتا ہے۔ یہ جتنا خوبصورت ہوتا ہے نا لوہے کے گلاس کے مقابلے میں یا اسٹیل کے مقابلے میں، خوبصورتی تو اسی کی ہے، لیکن احتیاط بھی اس کی ہے۔ وہ تو آپ لائیں بے شک ٹھوکرے مارتے پھر ان کو کچھ نہیں ہوتا، مارنے نہیں چاہیے کہیں آپ برتنوں کو ٹھوکرے مارے۔ میرا مطلب یہ ہے کہ اگر آپ بے احتیاطی سے بھی ڈال دیں، آگے پیچھے جلدی میں دھو رہے ہیں، کچھ نہیں ہوگا ان کو، لیکن اس کو نہیں آپ بے احتیاطی سے ہاتھ لگا سکتے۔ اگر آپ لائف کو انجوائے کرنا چاہتے ہیں تو بیویوں کے ساتھ اچھا برتاؤ، اور اس کے لیے احسان، صلح، تقویٰ، جو خدا سے نہیں ڈرتا اس سے کسی خیر کی توقع نہیں پھر ہو سکتی۔ لیکن مشکل یہ ہے نا کہ جب ہم بچوں کی شادی کرنے لگتے ہیں اس وقت دین تو دیکھتے نہیں، یہ نہیں دیکھتے کہ کسی شخص کا اخلاق کیسا ہے، کردار کیسا ہے، اس کا دین ایمان کیسا ہے، اس میں تقویٰ کتنا ہے۔ اس وقت ہم ان چار پانچ چیزوں کے بدلے میں کچھ اور چیزیں دیکھتے ہیں، شکل کیا ہے، ایجوکیشن کیا ہے، کماتا کتنا ہے، گھر ہے یا نہیں ہے۔ تو ہمارے معیار تو یہ ہوتے ہیں نا کہ اس سے ہماری بیٹی خوش رہے گی، ये चार पांच चीजें देखो। ठीक है, ये भी जरूरत है, लेकिन इससे ज्यादा जरूरी है अखलाक, नेकी, तकवा, खुदा खौफी। फरमाया अगर तुम एहसान करोगे और तकवा करोगे, दोनों के लिए फरमाया गया, फइन्ना अल्लाह काना बिमा तअमलूना खबीरा, तो तुम्हारे अमल से अल्लाह खूब बाखबर है, वो तुम्हें इसकी जजा देगा। वही यतफर्रका, और अगर नहीं बनती और अलग अलग हो जाते हैं, दोनों सूरतों में कैसे? ये जो पहली सूरत थी, शौहर की बदमिजाजी, बेरुखी, एराज, इन सब के वजह से अगर नहीं बनी और अलग हो गए, पहले तो क्या कहा, जोड़ के रखो, बना के रखो, एहसान करो, सुलह करो, तकवा करो, लेकिन फिर भी नहीं बनती और अलग अलग होना है, हो जाओ। युग्निल्लाहु कुल्लम मिन सआती, लेकिन ये आखिरी हल है, पहला नहीं। अब देखे ना, बसा औकात जिसम में कोई ऐसा फोड़ा निकल आता है, तो उसका लोकल इलाज करते हैं करते हैं करते, लेकिन अगर वो फैल के सारे जिसम को हलाक करने लगे तो फिर बाजू काट देते हैं। बिल्कुल इसी तरह जब ताल्लुकात इतने बिगड़ जाएं कि उनके असरात दोनों खानदानों को खत्म करने लगे और वो जहर दूर दूर तक फैलने लगे, काट दो, फिर अलग हो जाओ। इसीलिए इस्लाम ने तलाक की गुंजाइश रखी। क्रिश्चियनिटी में तलाक नहीं है ना, लेकिन इस्लाम एक दीन फितरत है कि नहीं भाई, अब काटने का वक्त आ गया, अब नहीं रह सकते साथ। इसी में दीन ईमान हर चीज की भलाई है। लेकिन छोटी छोटी बात, छोटी बड़ी नोक झोंक, लड़ाई, ऊंचा बोलना, रूठ जाना, इधर उधर बेएहतियाती, बेपरवाही, इन बातों पे, छोटी छोटी बातों पे नहीं घर तोड़ने हैं। लेकिन अगर ये ताल्लुक बड़ी बर्बादियों का सबब बनने लगा है, फिर अलग हो जाओ। और फिर युग्निल्लाहु कुल्लम मिन सअते, हर एक को अल्लाह अपने फजल से गनी कर देगा। औरत का भी कोई और सबब पैदा कर देगा और मर्द को भी कोई और बीवी दे देगा, हो सकता है वहां उनकी बन जाए। वकान अल्लाह वासियन हकीमा, और है अल्लाह वुस्सत वाला, हिकमत वाला, उसके खजानों में कमी नहीं, उसकी दुनिया बड़ी वसी है। फिर अल्लाह ताला ही सबका आसरा है, सबका मददगार है, सबका ख्याल रखने वाला है, सबके लिए असबाब पैदा करने वाला है। न कोई औरत किसी शौहर ही के दिए से खाती है और न कोई शौहर ही किसी बीवी की वजह से घर बनाता है, दोनों के लिए अल्लाह ताला कोई और इंतजाम कर सकता है, क्योंकि अल्लाह के यहाँ वुस्सतें बहुत हैं। वलिल्लाहि मा फिस समावाति व मा फिल अर्थ, और अल्लाह के लिए है जो कुछ आसमानों में है और जो जमीन में है। वलकद वस्सैना अल्लज़ीना ऊतुल किताब मिन क़ब्लिकुम व इय्याकुम अन इत्तक़ुल्लाह, और यकीनन हमने वसीयत की उन लोगों को जो किताब दिए गए तुमसे पहले, और तुमको भी, किस बात की, अनित्तकुल्लाह, के अल्लाह से डरो, क्योंकि माशरती जिंदगी की इस्लाह की बुनियाद अल्लाह का तकवा है। वह इन तकफुरु, और अगर तुम कुफर करोगे यानी तकवा न करोगे, फइन्ना लिल्लाहि मा फिस समावाति व मा फिल अर्द, तो बेशक अल्लाह के लिए है जो कुछ आसमानों में है और जो जमीन में है। वकान अल्लाह गनियन हमीदा, और है अल्लाह बेनियाज तारीफ वाला। फिर फरमाया वलिल्लाहि मा फिस समावाति व मा फिल अर्द, और अल्लाह के लिए है जो कुछ आसमानों में है और जो जमीन में है। वकफा बिल्लाहि वकीला, और काफी है अल्लाह कारसाज। तीन दफा एक ही आयत को दोहराया गया, क्या, कि अल्लाह के लिए है जो कुछ आसमानों और जमीन में है। इससे अल्लाह ताला की अजमत और कुदरत और ताकत का एहसास दिलाया गया कि जो रब तुम्हें अपनी जात से तकवे का हुक्म दे रहा है, वो कोई मामूली चीज नहीं कि तुम उसको इग्नोर कर दो।
وَإِنِ امْرَأَةٌ خَافَتْ مِنْ بَعْلِهَا نُشُوزًا أَوْ إِعْرَاضًا فَلَا جُنَاحَ عَلَيْهِمَا أَنْ يُصْلِحَا بَيْنَهُمَا صُلْحًا وَالصُّلْحُ خَيْرٌ وَأُحْضِرَتِ الْأَنفُسُ الشُّحَّ وَإِن تُحْسِنُوا وَتَتَّقُوا فَإِنَّ اللَّهَ كَانَ بِمَا تَعْمَلُونَ خَبِيرًا وَلَن تَسْتَطِيعُوا أَن تَعْدِلُوا بَيْنَ النِّسَاءِ ولو حرصتم فلا تميلوا كل الميل فتذروها كالمعلقة وإن تصلحوا وتتقوا فإن الله كان غفورا رحيما وإن يتفرقا يغني الله كلا من سعته وكان الله واسعا حكيما ولله ما في السماوات وما في الأرض ولقد وصينا الذين أوتوا الكتاب من قبلكم وإياكم أن اتقوا الله وإن تكفروا فإن لله ما في السماوات وما في الأرض وكان الله غنيا حميدا ولله ما في السماوات وما في الأرض وكفى بالله وكيلا
ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك والسلام عليكم ورحمة الله وبركاته
وإن امرأة خافت من بعلها نشوزا أو إعراضا فلا جناح عليهما أن يصلحا بينهما صلحا والصلح خير وأحضرت الأنفس الشح وإن تحسنوا وتتقوا فإن الله كان بما تعملون خبيرا ولن تستطيعوا أن تعدلوا بين النساء ولو حرصتم فلا تميلوا كل الميل فتذروها كالمعلقة وإن تصلحوا وتتقوا فإن الله كان غفورا رحيما وإن يتفرقا يغني الله كلا من سعته وكان الله واسعا حكيما ولله ما في السماوات وما في الأرض ولقد وصينا الذين أوتوا الكتاب من قبلكم وإياكم أن اتقوا الله وإن تكفروا فإن لله ما في السماوات وما في الأرض وكان الله غنيا حميدا ولله ما في السماوات وما في الأرض وكفى بالله